جانے مسائل دو علماء سے پوچھے یہ حکم مبین ہے ہم کو رب سے ملا ہے چلو پوچھ کیسے جیے زندگی کو چلو پوچھ لے کو کس میں رب کی رضا ہے رب کی رضا ہے. الحمد للہ رب العالمین والصلاة والسلام علی سید المرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاة والسلام علیک یا رسول اللہ الصلاة والسلام علیک یا حبیب اللہ الصلاة والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ. پیارے اور محترم اسلامی بھائیوں, مدنی چینل کے ناظرین, دارالافتاء اہل سنت سلسلے میں مرحبا کہتے ہیں. مفتی جمیل مدنی صاحب ہمارے ساتھ تشریف فرما ہے. مفتی صاحب کا دارالافتاء اہل سنت فیض مدینہ مسجد نارتھ کراچی, وہاں تشریف فرما ہوتے ہیں. سرجانی ٹاؤن, نیو کراچی, ناظمہ آباد اور اس طرح کے جو قریبی علاقے ہیں سب کے سب وہاں رجوع کر سکتے ہیں. دیگر دارالافتاء اہل سنت کی شاخوں میں بھی حاضر ہو سکتے ہیں. درود پاک کی فضیلت سنتے ہیں. شیخ طریقت امیر اہل سنت دامت برکاتہ العالیہ اپنے رسالے ضیاء درود و سلام, اس کے صفحہ نمبر 7 پر حدیث پاک نقل فرماتے ہیں, جو مجھ پر ایک بار درود شریف پڑھتا ہے اللہ عز و جل اس کے لیے ایک قیراط اجر لکھتا ہے, اور قیراط احد پہاڑ جتنا ہے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وسلم. دوری میں نے حدیث پاک ایک پڑھ کر سنائی ہے جو لکھی ہوئی ہے. اچھا, اس طرح کی اگر کوئی حدیث کوئی بھی مبلغ بیان کرتا ہے, جیسے مجھے لگا مثال کے طور پر امیر علیہ سنت دامت برکاتہ العالیہ نے تو جو التزام فرمایا ہے وہ حدیث کو درج کرنے کا اس رسالے کے اندر, کہ درود و سلام سے متعلق حدیثیں لکھی جائیں, اور جو فضیلت ہے جو 40 احادیث والے کی وہ بھی بلکہ شروع میں لکھی ہوئی ہے کہ سرکار علیہ السلام نے ارشاد فرمایا, جو شخص میری امت تک پہنچانے کے لیے دینی امور کی 40 حدیثیں یاد کر لے گا تو اسے اللہ عزوجل قیامت کے دن عالم دین کی حیثیت سے اٹھائے گا, اور بروز قیامت میں اس کا شفیع اور گواہ ہوں گا. اس سے مراد 40 احادیث کا لوگوں تک پہنچانا ہے اگرچہ وہ یاد نہ ہو. لہذا اس پر عمل کرتے ہوئے آپ نے 40 حدیثیں درود و سلام سے متعلق تحریر فرمائی. لیکن کوئی بھی مبلغ اس کتاب سے یا کسی بھی حدیث شریف کی کتاب سے یا کہیں سے بھی حدیث پڑھتا ہے اور وہ یہ سمجھتا ہے کہ مجھے اس کی وضاحت کرنی ہے, جیسے مثال کے طور پر اس میں الفاظ ہے کہ ایک قیراط احد پہاڑ جتنا ہے, تو میں اس میں یوں کہہ سکتا تھا کہ یعنی یہاں پر احد پہاڑ کو ایک پیمانہ قرار دیا گیا ہے اور اس کے مطابق مقدار بیان کی گئی ہے. اس طرح کے الفاظ کیا کسی مبلغ کو کسی کو اجازت ہے, یا ہے تو کس کو اجازت ہے اور کس کو نہیں ہے, تو کتنی اجازت ہوتی ہے, یہ بھی ارشاد فرمائے.
الحمدللہ رب العالمین والصلاة والسلام علی سید الانبیاء والمرسلین. دیکھیں, اس میں قرآن اور حدیث, یہ اللہ تبارک و تعالی نے جو شریعت کے یہ جو معیار رکھے ہیں, قرآن اللہ کا کلام ہے اور حدیث پاک نبی کریم صلی اللہ علیہ وسلم کا مبارک فرمان. تو ہر ایک آدمی قرآن یا حدیث کی شرح یا تفسیر کرنے کی صلاحیت نہیں رکھتا,
ٹھیک ہے,
یعنی عوام الناس. پھر عوام الناس میں پتہ چلا, اس سے معلوم ہوا کسی بھی آیات یا حدیث کو پڑھنے کے بعد, پھر لوگ اس پہ تبصرہ شروع کر دیتے ہیں. تو بس اوقات بڑا اوٹ پٹانگ سا تبصرہ یا نتیجہ نکال رہے ہوتے ہیں,
تو ٹھیک سمجھتے ہوتے ہیں,
لیکن قرآن یا آیت یا حدیث پڑھ کر پھر اس سے اخذ کر کے کوئی مفہوم کوئی نتیجہ نکالتے ہیں, کبھی کبھار اس میں واضح غلطی کرتے ہیں,
ٹھیک ہے.
اس لیے عوام کو چاہیے, یا مبلغ ہیں تو مبلغ بھی نارملی وہ عوام ہی کا ایک طبقہ ہوتا ہے, اور اللہ تبارک و تعالیٰ کے دین کی ترویج و اشاعت اور تبلیغ کا ایک جذبہ ان کے اندر نمایاں ہوتا ہے, جس کے لیے وہ اپنے آپ کو اپنا وقت رائے خدا میں پیش کرتے ہیں, بیانات کرتے ہیں. تو ہر ایک مبلغ میں وہ صلاحیت نہیں ہوتی جو قرآن اور حدیث کی شرح یا تفسیر کرتے ہوئے ضروری ہے. تو اس لیے جو علماء کا کلام ہے کسی بھی حدیث شریف کی شرح میں یا قرآن پاک کی تفسیر میں, تو مبلغ کو چاہیے مینو ان उसी को आवाम के सामने बयान करें।
ठीक है,
अब ये कि हम किसको मुबल्लिगीन में फिर एक कैटेगरी बनाना शुरू कर दें कि ये वाले मुबल्लिग तो कर सकते हैं और ये वाले नहीं कर सकते, तो ये पैमाना आवाम के अपने हाथों में नहीं दिया जा सकता। जो बाकायदा इस मर्तबे के होते हैं तो उनके उनको इजाजत देने के हवाले से भी ये नहीं होगा कि आपको अब इजाजत देते हैं आप करें, उनकी सलाहियत होती है। जैसे मिसाल के तौर पर मुफ्ती कासिम साहिब रहमत बरकातुहुल आलिया अल्हम्दुलिल्लाह कुरान पाक पे उनकी एक अच्छी नजर है,
माशाल्लाह
कुरान पाक की तफसीर आपने लिखी है सिरातुल जिनान के हवाले से, तो अहादीस पे भी आपकी नजर है और माशाल्लाह फिक में भी एक नुमाया मकाम है,
माशाल्लाह।
तो ये कोई भी बात कहेंगे तो इनकी एक मुकम्मल जिम्मेदारी के साथ कहेंगे, किसी भी हदीस की शरह करेंगे। तो इसलिए ऐसे अगर कोई आलिम दीन है जो मुफ्ती है, शेखुल हदीस है, मुफस्सिर कुरान है, तो उनको ही जेब देता है, ये मनसब उन्हीं का है।
ठीक है,
कि वो कुरान या हदीस शरीफ की तशरीह या तफसीर करें, और यकीनन ये अपने तौर पे भी नहीं करेंगे, ये जो असलाफ ने तफासीर की हैं, जो उनको सहाबा और ताबईन से नसीब हुई हैं और उनको नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम की जबानी कुरान की किसी आयत की तफसीर मालूम हुई है, तो ये पूरा एक सिलसिला है। तो इसलिए किसी भी एक आम शख्स को या इल्म से ताल्लुक रखने वाले किसी भी अहले इल्म शख्स को इस पर अच्छी तरह गौर कर लेना चाहिए कि कुरान शरीफ की किसी आयत, एक तो बिल्कुल वाज़े दो टोक कलाम होता है जो समझ में आ रहा होता है, अकीमुस्सलाह नमाज कायम करो, अब नमाज कायम करने का क्या मतलब है, अब इसकी जो डीप में जाएगा तो अब उसमें हो सकता है कि कलाबाजियां खा रहा हो।
सही,
तो इसलिए कुछ काम ऐसे हैं जो उलामा ही के करने के हैं और उसमें भी उसके अहल उनके करने के हैं,
भला कितना ही पुराना मुबल्लिग मंझा हुआ लेकिन वो उसको बिल्कुल इजाजत नहीं,
जब तक उसको वाज़े तौर पे या यकीनी तौर पे किसी मुस्तनद आलिम दीन के हवाले से उसने किसी मुस्तनद
के, आपको आम उलमा को भी मना फरमा रहे हैं कि वो भी
नॉर्मल यानी अपने तौर पे तफासिर या शरह हदीस ना करें, और अमीर अहले सुन्नत तो बरमला मदनी मुजाकरे वगैरह में इस बात की वजाहत करते रहते हैं कि शरह हदीस वो शारहीन हदीस ने जो शरह की है
वही
बयान की है, इसी तरह मुफस्सिरीन किराम ने जो किसी आयत करीमा की तफसीर और उससे अहकाम इसका इस्तेमाल किया है तो वो आवाम के अंदर बयान किया जाए,
उसको भी ये है कि पढ़कर ही सुनाया जाए अपनी याददाश्त पर के फिर आगे पीछे,
वो याददाश्त में
भी भूल गए तो अपनी तरफ चल पाता
हो जाता है, तो इसलिए बेहतर और बिल्कुल हर तरह से सलामत वाला रास्ता और तरीका यही है कि उलमा की किताब उसको देख के बयान करें। तो जैसे अल्हम्दुलिल्लाह दावत इस्लामी के मुबल्लिगीन अल्हम्दुलिल्लाह इस हवाले से काफी जहन रखते हैं और जो सोच उन्हें फराहम की जा रही होती है यानी मरकज की तरफ से, तो अल्हम्दुलिल्लाह उसको फॉलो करते हैं कि बयानात भी अल्हम्दुलिल्लाह लिखे हुए और अलमदीनतुल इल्मिया के मदनी उलामा बाकायदा उनको मुरतब करते हैं, फिर वो इफ्ता की तरफ तफ्तीश होकर फिर फाइनल होकर फिर वो मुबल्लिगीन को हर जुमेरात इज्तिमा में या मुख्तलिफ मौके पर जो बयान दिए जाते हैं तो उसमें इसी चीज को पेश नजर रखा जाता है।
ठीक है,
कि हम आवाम को कोई ऐसी बात डिलीवर ना करें कि जिसका शरण कोई सबूत ना होता हो या शरीयत से खिलाफ वर्जी उसमें पाई जा रही हो, तो पूरा पूरा वही मवाद आवाम को पेश किया जाए जो दीन इस्लाम पेश कर रहा है, सिखा रहा है, हमें तालीम दे रहा है।
तो एक आम मुबल्लिग भी अगर है तो वो भी कुछ न कुछ तो दीनी मालूमात रखता है, हम एहतियातन ये कह रहे हैं कि भाई वो इन चीजों को पेशे नजर रखे, तो लेकिन फिर भी उम्मीद होती है कि सही ही बयान कर रहा होगा, लेकिन आम लोग बिल्कुल कि जिनका कोई सुनने सुनाने से, पढ़ने पढ़ाने से, उलमा की महाफिल से, मजालिस से, उनकी सोहबत से कोई ताल्लुक यानी बाकायदा नहीं होता, कभी कभार तो चले हर मुसलमान को सआदत मिलती ही है, बाकायदगी नहीं होती है, बस उनकी दीनी मालूमात यूं कह लीजिए कि दीनदार और दुनियादार एक जो नॉर्मली कहा जाता है, बाकी तो अल्लाह ताला हम सबको दीनदार बनाए, दीन पर अमल करने वाला बनाए, तो वो लोग जो गुफ्तगू में कह देते हैं कि कुरान में आया है, हदीस में है, कहाँ लिखा है, कैसे लिखा है, तो ये मुतलकन ही जब गुफ्तगू कर रहे होते हैं तो फिर उसको कहाँ तक आप देखते हैं, ये तो आप मुबल्लिगीन को हिदायत इरशाद फरमा रहे हैं, तो बकिया का क्या है?
तो समाज यानी ये आवाम में इस हवाले से एक तो कम इल्मी है ना,
ठीक है,
तो कम इल्मी को वो तस्लीम नहीं करते, और जो उनको सीना बसीना सही गलत जो भी इल्म
सुना
पहुंचा
सुनाया
है
जो भी है।
तो उस पे इतना एतमाद होता है, इतना एतमाद होता है कि वाजे तौर पे अगर कोई शरी मसला कुरानी आयत से साबित होकर उनको बताया जाता है तो ये तो हमने पहली दफा सुना।
ये आपने सुना है तो
या
आप
कोई
मानेंगे
फिकही
नहीं।
मसला उनको बयान किया जाता है तो हम तो इतने अरसे से नमाज पढ़ते आए, आज पता चला है
ये
कि
कैसे हो
यूं
सकता
होना
है?
चाहिए, हम तो शुरू से ऐसा देखते हुए।
ठीक
बस
है
औकात ये चीज जो है ना इसको खत्म होना जरूरी है। तो
ठीक है।
अवाम में बहुत सारे मामला में डायरेक्ट अल्लाह ताला फरमाता है, अल्लाह ने कहा है, अल्लाह ने इशाद फरमाया है। अब वो कौन सी आयत है जिसमें इशाद फरमाया है, वो कौन सी हदीस कुदसी है जिसमें इशाद फरमाया है, क्योंकि अल्लाह का कलाम वो या तो कुरानी आयत से हमें पता चलेगा कि
ठीक है
अल्लाह ने ये इरशाद फरमाया, या हदीस कुदसी से पता
ठीक
चलेगा
है
कि
ठीक
हुजूर बयान करेंगे कि अल्लाह ने ये इरशाद फरमाया है।
है।
अब हुजूर सल्लल्लाहु ताला अलैहि वसल्लम के जरिए ही हमें इत्तिला मिलनी है।
बेशक
अब अगर किसी हदीस में कोई फरमान इलाही मौजूद नहीं, कुरान आयत में वो फरमान मजकूर नहीं, तो डायरेक्ट अवाम में ये बेबाकी है।
या फिर कोई मफहूम निकाल कर खुद ही, भले अच्छी बात बजाहिर होती है लेकिन बयान कर रहे होते हैं अल्लाह तो ये कहता है, दीन तो ये
जी
कहता है,
यही चीज
डिफरेंट
आप इस
अल्फाज कह
वक्त
रहे
कह रहे
होते
हैं, तो वो
हैं
गुफ्तगू के अंदर ही फौरन अल्लाह ताला ने तो ये कहा है। अब
किस
वो
आयत किस
किस
हदीस
आयत
में।
पता, एक तो ये वाज़े मफ़हूम के अल्लाह ताला ने नमाज का हुक्म दिया है, ये तो ठीक है, अल्लाह ताला ने ज़कात का हुक्म दिया है, अदल इंसाफ का हुक्म दिया है,
बुराई
ये
से बचने का
ऐसी
हुक्म है
कॉमन चीजें हैं कि जिसके बारे में तो कुरान आयत अहादीस ही बिल्कुल वाज़े हैं,
ठीक है
लेकिन बहुत सारी ऐसी अजीब और गरीब बारीकियां लेकर आते हैं और उसमें अल्लाह का नाम ले रहे होते हैं, हुजूर का नाम ले रहे होते हैं। बस औकात ये उमूमी एतबार से इसका सबब इल्मे दीन से दूरी और छोटा मुंह और बड़ी बात। आदमी ये गौर नहीं कर रहा होता कि मैंने अल्लाह ताला की तरफ एक बात मंसूब की है, अगर अल्लाह ताला ने वो इरशाद नहीं फरमाई तो मैं अल्लाह ताला पर एक तरह का झूठ बांध रहा हूँ। ये सब तवज्जो नहीं देते हैं। अल्लाह ताला हम सबको कमा हक्कुहू दीन इस्लाम की तालीमात पे अमल करने की तौफीक अता
अच्छा,
फरमाए।
ये सारी एहतियातें सिर्फ बोलने में है, लिखने में भी है? क्योंकि अब बोलना भी है लेकिन लिखना भी, पहले तो लोग नहीं लिखते थे ना इस्लामी तहरीर, लेकिन अब मैसेज के नाम पर और SMS के नाम पर जो है वो अब लिखा जाता है और दीनी तहरीर बनाकर अपने तय लिखी जाती है, तो उसमें भी ये
बोलने
सारी
के
बातें।
मुकाबले में, बोलने के मुकाबले में लिखने का इसमें तासीर ऐसे तबार से कि ये देर तक रहती है,
ठीक
पता
है
नहीं कहाँ कहाँ तक किसी ने अगर कोई गलत कोई हुक्म बयान कर दिया शरीयत का, अब वो आगे पता नहीं कहाँ से कहाँ तक पहुँचता ही रहेगा।
ठीक है।
लोग अंधा एतमाद करके उसको आगे पहुँचाते रहेंगे। जैसे रबीउल अव्वल शरीफ का महीना, कई सालों से मदनी चैनल के जरिए इस चीज को वाजे किया जा रहा है कि
अल्हम्दुलिल्लाह।
मन घड़त अहादीसें भी लोगों ने घर लिए हैं और मुसलमानों में ऐसे वो फैला देते हैं, वो मुसलमान भी वो जन्नत पाने के लिए, जन्नत के हकदार बनने के लिए वो ये नहीं देखते कि ये चीज हम गलत शेयर कर रहे हैं सही शेयर कर रहे हैं। जैसे कि जिसने सबसे पहले रबीउल अव्वल के माह रमजान के महीने के आने की खुशखबरी दी उसके लिए जन्नत वाजिब,
हालांकि कोई इस तरह की
ऐसी
हदीस
कोई
नहीं। ठीक
हदीस नहीं है,
है
लेकिन इस तरह के मैसेजेस आ रहे होते हैं और आवाम बस उनके पैकेजेस होते हैं व्हाट्सएप पे, ठीक ठाक उनके पास फ्री होता है, खूब धड़ाधड़ कर रहे हैं, भेज रहे हैं। किसी में इतनी मतलब तौफीक जिसको हम कहें कि थोड़ा सा शोर ये पूछ तो लें कि आया ऐसी हदीस भी है या नहीं।
ठीक है
दावत इस्लामी के जरिए से लोगों को अवेयरनेस हासिल हो रही है और इल्म से आगाही हासिल हो रही है और ये जहन बनता जा रहा है कि हम जो लफ्ज मुंह से अदा करें, जो हम लफ्ज लिखें बाय मैसेज या कलम के जरिए, तो हम वो पहले तफ्तीश तो कर लें,
ठीक
पूछ
है
तो लें। तो अल्हम्दुलिल्लाह एक तादाद है जो अब मोहतात हो चुकी होगी
अल्हम्दुलिल्लाह
और जो पहले से मोहतात थे वो मजीद मोहतात हो जाते हैं।
अल्हम्दुलिल्लाह।
और इस तरह के अमीर अहले सुन्नत दामत बरकातुहुम आलिया ने मदनी फूल भी इरशाद फरमाए कि कोई भी बात आप लोगों तक पहुंचाना चाह रहे हैं, एक तो बिल्कुल वाजे बात होती है जो समझ में आ रही है, कुरान और हदीस में बिल्कुल वाजे मौजूद है और जबानी लोगों में भी वो बिल्कुल सही बात है, बात ऐसी होती है अनोखी बातें और उनको कुरान या हदीस की तरफ मनसूब करके जब आगे भेजा जा रहा होता है तो ना उसका कोई सबूत होता है। सूरह मुल्क जैसी मुबारक सूरत की फजीलत में सूरह मुल्क ही के रेफरेंस से,
उसी का रेफरेंस।
उसी के रेफरेंस से कि सूरह मुल्क में अल्लाह ताला इरशाद फरमाता है कि इस तरह का, मैंने जो एक मन घड़त सा मैसेज पढ़ा था आया था जैसे तस्दीक के लिए किसी ने भेजा था ऐसा है या नहीं, तो उसमें यह था कि अल्लाह ताला इरशाद फरमाता है सूरह मुल्क में कि तूने सूरह मुल्क पढ़ी और मैंने तेरे साथ तुझे अच्छा बदला नहीं दिया, تو یعنی اللہ تعالیٰ سے
کچھ نہیں جس میں تھا
اس طرح کی کوئی بات ہے جس میں اللہ تعالیٰ سورہ ملک پڑھنے کے بارے میں اور نہ پڑھنے کے بارے میں فرما رہا ہے.
سورہ ملک میں کوئی بھی
سورہ ملک میں کوئی آیات اس مضمون کی ہے ہی نہیں, لیکن سورہ ملک پڑھنے یا نہ پڑھنے کے بارے میں سورہ ملک شریف کی آیت میں ایسا ہے. لوگوں میں اتنی مطلب جہالت اور دین سے دوری, اس کی واضح مثال ایک یوں لے لیں گے جیسے عورت امید سے ہو حمل سے ہو تو اس حالت میں اگر طلاق دے دی جائے ایک بھاری اکثریت عوام الناس کی آپ کو ملے گی. خاندان میں جب کبھی طلاق ہو جائے اور ایسی کنڈیشن میں عورت ہو تو آپ کو یہ الفاظ سننے کو ملیں گے, یار عورت اس حالت میں ہے تو طلاق تو نہیں ہوگی نا.
مشہور ہے بہت زیادہ,
اتنا مشہور ہے دار الافتاء میں بسا اوقات لوگ مسئلہ پوچھنے آتے ہیں اور ایسی ہی کنڈیشن ہوتی ہے جس میں آدمی نے طلاق دے دی ہوتی ہے عورت پریگنینسی کی حالت میں. تو جس طرح ڈاکٹر کو مریض اپنا دکھڑا سنانے کے بعد کہتے ہیں ڈاکٹر صاحب میں ہیپاٹائٹس بھی ہے تھوڑا اس پہ بھی دیکھ لینا, شوگر بھی ہے, تو دوا دیتے وقت گویا ان چیزوں کو آدمی بتا رہا ہوتا نا کہ ڈاکٹر دوا تجویز کرتے ہوئے ان چیزوں بیماریوں کو بھی احتیاط کر کے پھر دوا دیں. تو اسی طرح بہت سارے لوگ مسئلہ پوچھتے وقت یہ کہتے ہیں مفتی صاحب چھوڑنے دے تو دیا لیکن یہ عورت جو ہے وہ حمل کی حالت
ہے, یہ بھی ہے
تو گویا وہ یہ سمجھتے ہیں کہ اس طرح حمل کی حالت کو بتا کر حکم میں شاید تبدیلی آ جائے گی. یہ خام خیالی ہے. سورہ طلاق 28 سپارے میں ہے. اللہ تبارک و تعالیٰ نے سورہ طلاق میں جہاں اور طلاق والی عورتوں کی عدت بیان کی ہے وہیں اس عورت کی بھی عدت کو بیان کیا ہے جو امید سے ہو. وَأُولَاتُ الْأَحْمَالِ أَجَلُهُنَّ أَن يَضَعْنَ حَمْلَهُنَّ, کہ حمل والی عورتوں کی عدت یہ ہے کہ وہ بچوں کو جن لیں.
یعنی
ان کے بالکل واضح آیت سورہ طلاق میں اس عدت کا بیان ہے. اب عوام کی علم دین سے دوری, کم علمی, دین سے رغبت نہ ہونا, اتنے واضح احکام سے غفلت کا شکار ہونا, یہ بالکل نمایاں ہے کہ طلاق حمل میں بھی ہو جاتی ہے. اس کی عدت قرآن بیان کرے, عدت طلاق ہونے کے بعد ہی ہوگی یا شوہر کی وفات کی صورت میں پھر عورت پہ عدت ہوتی ہے. تو بہرحال عوام کو چاہیے کہ علماء سے مربوط ہوں اور قرآن پاک کی اس آیت کو فَاسْأَلُوا أَهْلَ الذِّكْرِ إِن كُنْتُمْ لَا تَعْلَمُونَ کہ علماء سے پوچھیں سیکھیں, تو اس پہ عمل کرنا چاہیے. اس سے انشاءاللہ علم حاصل کرنے کا ایک بہترین ذریعہ سوال ہے. سوال کریں اپنے علم میں اضافہ.
ماشاءاللہ اللہ تعالیٰ ہم سب کو توفیق عطا فرمائے. اور یہی سوچ حاصل کرنے کے لیے جو کہ مفتی صاحب نے ارشاد فرمائی, امیر اہل سنت دامت برکاتہ عالیہ کے مدنی مذاکرے دیکھتے رہیں, انشاءاللہ آپ کو وہاں پر اس حوالے سے احتیاط بھی پتہ چلے گی, عملی مظاہرہ بھی نظر آئے گا, اور امیر اہل سنت کے زبان سے ہم ترغیبات سنیں گے تو انشاءاللہ عمل کرنے کا جذبہ بھی حاصل ہوگا. اللہ تعالی ہم سب کو عمل کی توفیق عطا فرمائے. پہلی کال سلسلے میں شامل کرتے ہیں. جی
مفتی صاحب سے عرض ہے کہ نہاتے وقت کعبۃ اللہ شریف کی طرف منہ یا پیٹ کرنا جائز ہے؟
جی حضور,
اس کی دو صورتیں ہیں. ایک تو یہ کہ جیسے تہبند اچھی طرح لپیٹا ہوا ہے اور سطر والے حصے کا کوئی حصہ نمایاں بھی نہیں ہو رہا, یعنی بے ستری نہیں ہو رہی, تو نہاتے ہوئے جیسے کوئی نہر میں نہا رہا ہے یا تہبند باندھ کے ویسی شاور کے نیچے نہا رہا ہے تو اس میں کوئی حرج نہیں ہے. لیکن اگر کوئی لباس جسم سے مکمل اتار لیتا ہے, اب اس صورت میں چاہے وہ کسی کھلی جگہ پہ اکیلا نہا رہا ہو یا غسل خانے وغیرہ ہیں یہاں پہ نہا رہا ہے, تو اس صورت میں یعنی سطر جب ظاہر ہو تو پھر قبلہ روح ہونا یا کعبۃ اللہ شریف تک پیٹ ہونا یہ جائز نہیں ہے. یہ کپڑے پہنتے وقت بھی اس کا خیال رکھنا چاہیے, بچوں کو کپڑے پہناتے وقت بھی اس کا خیال رکھنا چاہیے, بچوں کی صفائی نجاست تو اس میں بھی خیال رکھنا چاہیے کہ کعبۃ اللہ شریف کی طرف پاؤں نہ ہوں, کعبۃ اللہ شریف کی طرف بے ستری کی صورت میں نہ پیٹ ہو نہ ہی روح ہو.
جی ایک اور کال چلائیے.
احمد فرید اتاری خانپور سے یاد کر رہا ہوں. میرا مفتی صاحب سے یہ سوال ہے کہ کسی شخص کے انتقال کے بعد تدفین کے وقت مصنوعی دھاتو جو کہ فکس ہے اور نکالے نہیں جا سکتے ان کے ساتھ دفن کیا جا سکتا ہے؟ برائے مہربانی جواب عنایت فرما دے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. جی حضور,
مردے کے ساتھ وہ معاملات کرنا کہ جو زندہ کو تکلیف پہنچانے والا ہو تو مردے کے ساتھ بھی وہ معاملہ نہیں کریں گے. تو ایسے فکس دانت کے جو جس کو بآسانی ہٹایا نہیں جا سکتا,
ایک عمل کرنا پڑتا
ہے, تکلیف ہوتی ہے, تو جو دانت فکس ہو چکے ہیں تو مردے کے ان دانتوں کو اب نکالنا नहीं चाहिए कि इसके निकालने में ब्लड निकल सकता है, तकलीफ होती है, तो मुर्दे को ये तकलीफ नहीं पहुंचाई जाएगी।
तो तीसरी जो रखी होती जो है निकलती है,
वो रिमूवेबल होती है, जो डालते हैं निकालते हैं, तो उस इस तरह की जो बत्तीसी कहलाती है, तो उनको तदफीन के वक्त निकाल दिया जाए।
ठीक है, निकाल सकते हैं जी। एक और कॉल चलाइए।
हिंद गुजरात के भरूच शहर से मास्टर अब्दुल रशीद बोल रहा हूँ। मुफ्ती साहब से मेरा ये सवाल है कि किसी औरत का हस्बैंड फौत हो जाए तो उसको इद्दत में बैठना है तो वो घर में बैठती है, तो उसकी क्या तरतीब है? वो घर से बाहर नहीं निकल सकती या ऐसा कुछ मशहूर है कि वो बाहर बादल भी नहीं देख सकती? बराए करम रहनुमाई फरमाइए
जी। एक और सवाल ऐड करूँगा अभी आने से पहले। किसी ने पूछा कि जिस औरत की रुखसती नहीं हुई, निकाह हो गया और तलाक हो जाए तो उसकी भी इद्दत इरशाद फरमाते, तो दो सवाल हैं इद्दत के हवाले से।
एक तो ये कि किसी का शोहर इंतकाल कर गया तो उस औरत को इद्दत में बैठना है, इसको इसकी इद्दत होगी 4 महीने 10 दिन, और अगर शोहर के वक्त वफात वो उम्मीद से थी तो अब इसकी इद्दत चली जाएगी बच्चे की पैदाइश तक।
ठीक है,
तो ये जो इद्दत 4 महीने 10 दिन है या बच्चे की पैदाइश तक की जो इद्दत होगी, इसके अंदर शरीयत मुताहरा ने कहीं इस चीज का पाबंद नहीं किया कि औरत आसमान को ना देखे, बादल को ना देखे, चांद सितारे नहीं देख सकती। इसको हुक्म यह है कि ये जो घर है इद्दत वाला
रहे।
उसी में रहेगी, बिला इजाजत शरी वहां से नहीं निकल सकती। अब यह कि जिस कमरे में रहती थी, शोहर ने जो कमरा रूम दिया था तो उससे दूसरे कमरे में, जो नॉर्मल जो घर होता है तो उसमें एक या सहन होता है, तो उसमें भी औरत जा सकती है। अलबत्ता बाज घर ऐसे होते हैं जैसे फ्लैट होते हैं, तो फ्लैटों में बाज हर एक का अपना अपना वो होता है और कुछ हिस्सा कॉमन होता है, वो सबका ही इस्तेमाल का होता है, जैसे गली है या सीढ़ियों का हिस्सा है, तो उस हिस्से में नहीं जाएगी जो कॉमन सबके लिए है।
वो तो घर नहीं है, वो एक तरह
रहा है कि जो औरत का जो दो कमरे तीन कमरे का अगर कोई शोहर ने घर लिया था और उसी में रिहाइश पजीर था, तो औरत एक कमरे से दूसरे तीसरे वगैरह में जा सकती है, लेकिन उस 4 दीवारी से बाहर नहीं निकलेगी।
हजूर, आपने फ्लैटों की बात की ना, फ्लैट तो कराची के अंदर है। अच्छा, इसका बिल्कुल उलट भी है कि बिल्कुल देहातों में चले जाए ना तो बड़े बड़े घर होते हैं, हवेलियां भी होती हैं। अच्छा, बाज दफा ऐसा होता है कि सहन बहुत बड़ा है और मुश्तरक है और पीछे 4, 5, 6 कमरे बने हुए, तो वो अलग अलग घर हैं, यानी ये एक भाई का है, ये चचा का है, ये फलां का है। तो सहन में तो सब नॉर्मल हालात में आते जाते रहते हैं जब शोहर जिंदा है या कुछ भी है, लेकिन वैसे यूं अलग अलग कमरे शुमार किए जाते हैं, तो अब क्या करेंगे? उस पूरे सहन में आ जा सकती हैं,
यानी जो मुश्तरका सहन घर, तो मुश्तरका सहन में चूंकि औरों का भी घर है, औरों का भी हिस्सा है, तो मुश्तरका सहन में जिसमें हर एक का अपना अपना घर का हिस्सा बना लिया, और जो 4 दीवारी आम जिससे आप पंजाब साइड की कहने, तो वहाँ पे घर भी बड़े बड़े और
बड़े होते हैं।
तो वहाँ पे वो कॉमन सा एक सहन होता है जो सबके लिए होता है, तो औरत उस जगह नहीं आएगी।
अच्छा।
हाँ, अपना जो मखसूस पोर्शन था, शोहर ने मजीद उसमें एक छोटा सा अपना घर बनाया था, तो उसके किसी भी एक कमरे से दूसरे कमरे में वो जा सकती है, या जैसे घर मंजिलों वाला होता है तो अंदर ही सीढ़ी होती है घर के, तो यूं औरत अपने घर के एक पोर्शन से दूसरे पोर्शन में जा सकती है।
ठीक है,
छत पर जा सकती है, चारपाई पे सो सकती है। बस औकात इद्दत वाली औरत को इतनी पाबंदी करा देते हैं कि जैसे चारपाई पे औरत को लेटने बैठने से मना कर देते हैं, तो इद्दत वाली औरत चारपाई या बेड वगैरह पर या सोफा सेट वगैरह जो इन पर भी लेट बैठ सकती है।
ठीक है,
इसी तरह वो पर्दा लगा देंगे जैसे एतिकाफ
हो रहा है,
तो इद्दत वाली का ऐसा कोई पर्दा नहीं है।
ठीक है,
इसी तरह ये सवाल होता है कि क्या भतीजा आ सकता है या भांजा आ सकता है, तो जिनसे एक औरत का पर्दा नहीं है, जो उसके महारिम हैं, तो इद्दत के दिनों में भी औरत का उनसे पर्दा नहीं है। जैसे आमतौर पर ये भी सवाल आता है कि दामाद से पर्दा करेगी या नहीं इद्दत में, तो दामाद से पर्दा औरत यानी वो चूंकि एक महरम के दर्जे में आ जाता है, महरम हो जाता है, तो दामाद से भी पर्दा नहीं है।
ठीक है,
तो यानी जो चेहरे वगैरह इस तरह के मामलात, तो इसलिए अब्बास अवाम यानी सवालत पे सवालत कर रहे होते हैं, इससे अंदाजा यही होता है कि ये इद्दत में कोई नई चीज समझते हैं कि पर्दे के अहकाम कुछ बढ़ गए या घट गए, तो ऐसा नहीं है। पर्दे के अहकाम औरत जब बालिगा हुई, मुराहिका हुई, उसके लिए जो पर्दे के अहकाम हैं, जिन जिन से पर्दा है उनसे रहेगा, जिनसे पर्दा शरीयत ने नहीं रखा تو وہ پردے کے معاملات ان سے عدت میں بھی مطلب نہیں ہوں گے.
ٹھیک ہے. دوسرا سوال جو کیا تھا,
دوسرے سوال تھا کہ ایک عورت کی طلاق ہو گئی رخصتی سے پہلے,
یا شوہر کا انتقال,
یا شوہر کا انتقال ہو گیا, تو شوہر کے انتقال کی صورت میں اگرچہ رخصتی عورت کی نہ ہوئی ہو تو ایسی عورت پر عدت وفات لازم ہے.
ٹھیک ہے. اپنے والدین کے گھر ہے,
اپنے والدین کے گھر ہے, بھلے وہ عمر اس کی 5-6 سال, جیسے چھوٹے بچپن میں بھی نکاح کر دیا کرتے تھے, تو اگر شوہر کا انتقال ہو گیا تو عدت وفات عورت پر یا بچی پر ہوگی.
ٹھیک ہے.
بیوہ ہونے والی عدت. رہا وہ طلاق کا, تو طلاق کے معاملات میں کچھ ڈیٹیل ہے کہ اگر مرد اور عورت میں نکاح صحیح کے بعد کبھی بھی تنہائی نہیں ہوئی,
وہ
اپنے اپنے گھروں میں رہے, تو اس صورت میں اگر شوہر نے طلاق دے دی ہے تو عورت پہ عدت نہیں ہوتی.
مہر,
مہر کا اگر مہر مقرر ہوتا ہے تو طے شدہ مہر وہ آدھا
وہ
شوہر کے اوپر لازم ہوتا ہے,
باقی عدت نہیں ہے.
عورت پہ عدت نہیں ہے, لیکن بعض صورتوں میں رخصتی, باقاعدہ رخصتی نہ ہوئی ہو لیکن مرد عورت میں کچھ تنہائی ہو گئی, تو ان صورتوں میں کچھ صورتیں ایسی ہیں جن میں عدت لازم ہوتی ہے,
معلوم کر لیا.
تو وہ دارالافتاء اہل سنت سے اگر کسی کا خاص کوئی ایسا کیس ہے تو دارالافتاء اہل سنت سے ضرور رجوع کریں کہ اس معاملے میں ہماری بیٹی بہن پہ عدت ہے یا نہیں.
ٹھیک ہے جی. تو حضور آپ نے پہلے سوال کے جواب میں چند الفاظ ارشاد فرمایا, اسی کے حوالے سے سوال ہے کہ حدیث قدسی میں اور قرآن میں کیا فرق ہے, کہ حدیث قدسی بھی قرآن میں ہوتی ہے, یہ الگ چیز ہے کیا ہے, تھوڑا سا ارشاد فرمائے.
حدیث قدسی اور جو قرآنی آیات ہیں اس میں ایک فرق یہ بیان کیا جاتا ہے کہ قرآنی الفاظ جو ہیں سورہ فاتحہ سے سورہ ناس تک کے, یہ بیائی نہیں اللہ تبارک و تعالیٰ کا کلام ہے, اللہ تعالیٰ کی طرف سے جبریل امین علیہ الصلوۃ والسلام حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کی بارگاہ میں آ کے وہ آیات پڑھتے تھے اور حضور اپنی امت تک پہنچاتے تھے. تو اس میں بیائی نہیں, یہ سارے کلمات اور حروف اللہ تبارک و تعالیٰ کی طرف سے نازل شدہ ہیں. جو حدیث قدسی ہوتی ہے, حدیث قدسی میں نبی کریم صلی اللہ علیہ وآلہ وسلم اللہ تبارک و تعالیٰ کے کلام کو بیان فرما رہے ہوتے ہیں, وہ جبریل امین علیہ الصلوۃ والسلام کا اس میں واسطہ ضروری نہیں ہے. تو یہ اللہ تبارک و تعالیٰ اپنے نبی کو ویسے ہی وہی فرما دیتا ہے, یا شب معراج سرکار دو عالم صلی اللہ تعالیٰ علیہ وسلم کی اللہ تعالیٰ سے جو ملاقات ہوئی اس میں بھی وہ ڈائریکٹ کلام اللہ تعالیٰ نے فرمایا, اور امتیوں کے لیے بھی اپنے بندوں کے لیے بھی پیغام ارشاد فرمائے. تو نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم جب ان کو بیان کرتے ہیں تو ان کو اللہ تبارک و تعالیٰ کے بیعینی ان الفاظوں کو بھی بیان کیا جا سکتا ہے حدیث قدسی میں, اور ان الفاظوں کو, ان معنی کو, ان مفاہیم کو اپنے کلمات میں بھی سرکار دو عالم صلی اللہ علیہ وسلم بیان فرماتے ہیں. تو حدیث قدسی میں گویا زبان نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی ہوتی ہے اور فرمان اللہ تعالیٰ کا ہوتا ہے.
ایک کال چلائی,
میرے فون جو ہے نا, ایک تو فون میں پہلے تو بہت زیادہ تھا, ابھی کم ہو گیا زہن, اور دوسرا ایک میرے پاؤں ٹھنڈے رہتے ہیں, میں پاؤں کے اوپر کپڑا لپیٹا رہتا ہوں ہر وقت نا, تو پھر وہ مجھے سکون رہتا ہے. اور اس کے پہلے پوچھ رہا تھا کہ میں وہ کپڑے کے اوپر سے ہاتھ پھیر لوں یا مجھے کپڑے کھول کے وضو کرنا پڑے گا, کیونکہ میں پانی ڈال دوں تو پاؤں اور ٹھنڈے ہو جاتے ہیں اور مجھے تکلیف بڑھ جاتی ہے.
جی حضور,
اللہ تعالیٰ نے شفا عطا فرمائے. یعنی پاؤں پہ اگر پانی ڈالتے ہیں تو پاؤں بہت زیادہ ٹھنڈے ہو جاتے ہیں اور ان کو نقصان پہنچتا ہے, تکلیف پہنچتی ہے.
جبکہ کہہ رہے ہیں کہ ایک دو زخم بھی تھے.
اب یہ کہ پاؤں میں کوئی ایسا پرابلم ہے کہ پانی ڈلنے سے ان کو ضرر لاحق ہوتا ہے, تو اب یہ ہے کہ کوئی کپڑا لپیٹ کے اس کپڑے کے اوپر یہ گیلا ہاتھ اگر پھیر دیتے ہیں تو اس طرح وضو ان کا ہو جائے گا. لیکن اس میں بھی یہ نوعیت دیکھیں گے, اگر پانی گرم استعمال کرنے سے اگر ان کو تکلیف نہیں بڑھتی اور گرم پانی معتدل وہ استعمال کر کے فوراً کسی کپڑے سے خشک کر لینے سے ان کو ضرر لاحق نہیں ہوتا, تو پھر انہیں گرم پانی ہی استعمال کرنا.
دستیاب بھی ہو یا ان کو
جب دستیاب ہو, جب سہولت ہے اس طرح کی موجود ہے تو وہ ان کو بروئے کار لانا ہوگا, ورنہ پھر کسی کپڑے کو لپیٹ کر اس کے اوپر اگر یہ گیلا ہاتھ پھیر لیتے ہیں تو یوں بھی ان کا وضو ہو جائے گا.
ٹھیک ہے جی. جی کال چلائیے.
میرا مفتی صاحب سے سوال یہ ہے کہ جو لوگ حج کے لیے یا عمرے کے لیے جاتے ہیں ان کی جو نماز رستے میں قضا ہو جاتی ہیں وہ کیسے ادا کریں؟
جی حج اور عمرے کے, بالخصوص حج کے سفر میں کافی وقت جو ہے نا وہ پلین کے علاوہ بھی سفر میں گزر جاتا ہے, تو گاڑی کے بھی مسائل ہوتے ہیں, کیا کریں؟ نماز
دیکھیں कुछ नमाजी हजरात या हुज्जाजे किराम वो सुस्ती कर जाते हैं तो नमाजें कजा होने का इम्कान होता है, लेकिन कभी ऐसा भी हो सकता है कि मुकम्मल एहतिमाम के बावजूद भी वो कोशिश कर रहे नमाज नहीं पढ़ पा रहे, तो जैसे चलती ट्रेन में होता है
नहीं पढ़ते
तो अब इसमें एक तादाद होती है हुज्जाजे किराम की जो नमाज की तरफ तवज्जो इतनी नहीं दे रही होती, तो उन्हें तवज्जो देनी चाहिए। तो जो नमाजें अगर किसी की कजा हो गई हैं, तो अब इसमें मसला वही आता है कि अगर ये साहिब तरतीब है, साहिब तरतीब से मुराद ये है कि कभी भी इसकी नमाज कजा नहीं हुई थी, ये पहला मौका था जो एक दो नमाजें कजा हो गई, तो इसके लिए हुक्म ये है कि पहले कजा वाली नमाज को अदा करेगा तरतीब से, जैसे फजर और जोहर कजा हो गई तो पहले फजर पढ़ेगा फिर जोहर पढ़ेगा, असर की नमाज इसके बाद पढ़ेगा। तो जोहर और असर अगर कजा हो गई हैं और मगरिब के वक्त में भी नमाज पढ़ रहा है तो पहले जोहर पढ़ेगा फिर असर के फर्ज अदा करेगा उसके बाद में मगरिब के फर्ज अदा करेगा, ये हुक्म तरतीब का ख्याल रखना उस वक्त जरूरी है जब वक्त वाली नमाज में गुंजाइश हो। और एक तादाद आजकल ऐसी है जो बेनमाजी होती है, वो कई कई सालों नमाज नहीं पढ़ते, अब वो नमाज पढ़ना शुरू कर देते हैं, चंद सालों से बाकायदा पक्के नमाजी होते हैं, तो इनकी अगर अब हालिया कोई नमाजें छूट गई हैं तो ये साहिब तरतीब नहीं होते। साहिब तरतीब ना होने का मतलब यह है कि अब ये कजा होने वाली नमाजों को इनको तरतीब से पढ़ना लाजिम नहीं है, ये वक्त वाली नमाज में शामिल हो जाएं, वक्त वाली नमाज पहले अदा कर लें, कजा नमाज बाद में अदा कर लें, तो इसके लिए भी इनके गुंजाइश है। लेकिन जहां तक मामला नमाज के कजा का है तो जानते बूझते बिला उजरे शरी एक वक्त की नमाज भी कजा करना ये हराम और नाजायज और गुनाह है, आदमी इससे फासिक हो जाता है। तो इस हवाले से खूब तवज्जो दें और अल्लाह तबारक व तआला की इस फरीजे को वक्त पर अदा करें, एहतिमाम करेंगे, पहले से तैयार रहेंगे, पता है कि यहाँ पानी का बंदोबस्त मुश्किल हो जाएगा या हम रुके ही इतनी देर तक हैं, तो पहले से वुजू ये तैयार रखें ताकि उतरते ही थोड़ी देर के लिए मौका मिलेगा तो नमाज अदा कर ली जाए। बस अवकात होता है कि गाड़ी आ रही है नहीं आई, आ जाएगी कभी भी आना जाए, तो इस चक्कर में भी बहुत सारे लोग जो है वो शशोपंज में हम जाएंगे वुजू करने नमाज पढ़ने तो गाड़ी ना आ जाए, वो घंटे इसी इंतजार में रहते हैं लेकिन नमाज कजा कर देते हैं, वक्त चला जाता है।
तो फिर गाड़ी का ही बात करता हूँ कि नमाज पढ़ना शुरू कर देते और गाड़ी आ गई और पता है कि रुकेगी नहीं, पास होती है ऐसी गाड़ी है कि उन लोगों को निकलना ही निकलना है, तोड़ सकते हैं नमाज उस सूरत में, पैसे भी लगाए हुए हैं, टिकट खरीदी हुई है।
इस तरह की सूरतें जहाँ पर मुसाफिर निकल जाएंगे बस रुकेगी ही नहीं,
स्टेशन पर चल पड़ी,
नमाज को तोड़ा जा सकता है। नमाज तोड़ने का एक तरीका है कि एक तरफ यानी सीधी तरफ सलाम फेर लें तो नमाज तोड़ी जा सकती है, फिर ये चलती बस में जिस तरह भी वक्त के अंदर अदा कर सकता है तो वक्त के अंदर अदा करे, और अगर चलती गाड़ी में अगर नमाज पढ़ी है फर्ज तो उसको बाद में दुरुस्त तरीके से पढ़ना होगा।
ठीक है, लेकिन फिर भी ट्रांसपोर्टर हजरात से गुजारिश रहेगी कि नमाजों के वक्त का एहतमाम किया जाए, उनके जदवल को देखा जाए, जो भी आपकी सर्विस है अगर आप इसके अंदर ये ऐलान कर देंगे कि ये इंशाल्लाह नमाजों के औकात पर गाड़ी जरूर रोकी जाएगी तो इंशाल्लाह आपके कारोबार में भी बरकत होगी और इंशाल्लाह सब लोगों की रहबत भी आपकी गाड़ी की तरफ बढ़ेगी। आप करके देखें इंशाल्लाह आपके वक्त में, आपके माल में, आपके रिस्क में इंशाल्लाह बरकतें होंगी। और जो कोई कहे गाड़ी रोकने के लिए इस हवाले से तो जरूर रोका जाए, बल्कि खुद भी नमाज पढ़ने का एहतमाम किया जाए। अल्लाह ताला हम सबको इसकी तौफीक अता फरमाए। एक और कॉल सिलसिले में शामिल करते हैं जी।
सर सवाल ये है कि वॉशरूम में जो बेसन लगा होता है तो वहाँ पे वजू करना जायज है कि नहीं जायज? अगर जायज है तो वहाँ पे जो छींटे पड़ती हैं बेसन से जब वजू करते हैं तो उसमें वो सही है कि नहीं सही?
जी
वॉशरूम में जो बेसन लगा होता है तो उसमें वजू करने में हरज नहीं है, वजू कर सकते हैं। और ये छींटों का जहाँ तक मामला है तो देखें छींटे बेसन में नापाकी का अव्वल तो देखा जाए तो साफ ही है, उसमें कोई नापाकी के पहलू नहीं होते। तो अब ये कोई छींटे अगर बेसन मूद हो जाए और छींटे लगी और उड़ के कपड़ों पे लगते हैं तो वो नापाक नहीं होती। अलबत्ता ये कि इस तरह जो आज़ाए वुजू से जो पानी इस्तेमाल होकर जो गिर रहा होता है बेहतर यह है कि उसको अपने कपड़े वगैरह पे लगने से बचाएं, लेकिन अगर नहीं बच पाते तो इसमें भी कोई हरज नहीं है।
ठीक है जी, एक और कॉल चलाइए।
मुफ्ती जमील साहिब की बारगाह मर्ज के लोग कहते हैं कि सफर की 13 तारीख के बाद सारे काम शुरू करने चाहिए, तो ऐसा कहना और ऐसा करना कैसा?
हुजूर, ये कहना और करना और ये कहने और करने वाले दोनों ही।
देखें, जो ऐसा कहता है वो अकीदे का कमजोर है, इस्लामी अकीदे के हवाले से कमजोरी है, उसमें वहम पाले हुए हैं, तवाहुम का शिकार है। नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने वाज़े तौर पे वाला सफारा कह के इस नजरिए की तर्दीद फरमा दी, जो माह सफर को मतलब नहूसत या बुराइयां या बलाओं का महीना समझते थे। तो सरकार दो आलम सल्लल्लाहु तआला अलैहि वसल्लम आज से 1400 साल पहले ही इस नजरिए की काट फरमा चुके हैं। तो मुसलमानों को भी चाहिए इस नजरिए को अपने जहन में बिल्कुल पिनपने ना दें, पलने ना दें, जो ऐसा कर रहा है उसको समझाएं। तो 13 तेजी कहकर ये किसी अन 13 तारीख के बाद ही कोई काम शुरू करें, इससे पहले नहीं करें, पहले करेंगे तो नुकसान हो जाएगा। तो ये तवाहुम है, वहम परस्ती है और इसकी असलन इस्लाम में गुंजाइश नहीं है, तो लिहाजा इससे बाहर आना चाहिए। तो ऐसी बात कहने वाला भी वो गलती पर है और जो उसकी बात पर यकीन रखकर अमल कर रहा है वो भी गलती पर है। हमें राह रास्त पर इस मामले में आना चाहिए।
ठीक है जी, जी एक और कॉल चलाइए।
मेरा सवाल मुख्तसर सा ये है कसर नमाज के हवाले से कि अगर मैं एक जगह पे मुकीम हूँ, यानी कि मैं अपनी फैमिली के साथ एक जगह पे रह रहा हूँ और वहाँ से मुझे किसी दूसरे शहर में नौकरी के सिलसिले में जॉब करता हूँ और वो शहर यकीनन ज़रा इतना दूर है कि मुझे मेरे ऊपर मुसाफिर की हद कायम होती है। अगर मैं वहाँ पे 15 दिन से ज्यादा रहता हूँ, यानी कि 1 महीना या 2 महीने के लिए तय करके जाता हूँ कि मुझे वहाँ रहना है और मुझे कई साल वहाँ पे जॉब करनी है और मुझे किसी वीकेंड में महीने बाद या 2 महीने घर 2-3 दिन के लिए आना होता है, तो क्या मेरा घर यानी जो मेरा भाई घर है वो मेरे लिए वहाँ मैं कसर पढ़ूंगा, वो मेरे लिए मुकाम में मुकीम होगा या मुकाम में मुसाफत होगा?
देखिए, इनका जो आबाई वतन है जिसमें इनकी फैमिली है और उस वतन को इन्होंने बिल्कुल खैर बात भी नहीं किया, जैसे पाको हिंद की तकसीम के बाद पाकिस्तान लोग आ गए, हिंद को बिल्कुल खैर बात कह दिया। तो इस तरह जब तक ये अपने आबाई वतन से इनका ताल्लुक है, वहाँ इनकी फैमिली रह रही है, अगर तो ये महीनों किसी और जगह काम करते हैं तो वो दूसरी जगह जहाँ ये काम कर रहे हैं वो इनका वतन इकामत या वतन सफर इसकी सूरतें बनेंगी। लेकिन जो इनका अपना आबाई वतन है जहाँ इनकी पैदाइश हुई, इनके वालदेन रह रहे हैं, जहाँ इनकी फैमिली अब तक रह रही है, तो ये इनके लिए वतन असली है। और वतन असली का मतलब यह है कि जहां पर आप आने के बाद मुकम्मल ही नमाज पढ़ेंगे, कसर नहीं करेंगे। जहां ये जॉब करते हैं, बसा औकात इमरजेंसी की सूरत में एक नॉर्मल आदमी जो है वो नॉर्मल तो जाता है महीने के लिए या 2 महीने के लिए या 15 दिन 20 दिन के लिए, तो उसमें तो वहां उसको पूरी नमाज पढ़नी है। लेकिन कभी ऐसा होता है कि भाई की शादी है और 10 दिन में ही वापसी अपने शहर आना है, तो अब ये काम के लिए जो गए हैं वो 15 दिन से कम रहने के लिए गए हैं, तो यहाँ अब जब ये वहाँ रहेंगे काम वाली जगह पर और वो इनके आबाई वतन से 92 किलोमीटर की मुसाफत दूर है और 15 दिन से कम रहने का इस दफा इरादा है, किसी भी वजह से जल्दी वापसी आना है आम शेड्यूल से हटकर, तो इनको भी नमाज में वहाँ कसर करनी होगी।
ठीक है,
लेकिन ये जहाँ ये काम कर रहे होते हैं साल हर साल वहाँ काम कर रहे होते हैं तो इसकी वजह से वो वतन असली नहीं बनेगा। वो जब कभी भी 15 दिन या उससे ज्यादा रहने के लिए काम वाली जगह पर ये पहुंचेंगे तो वो वतन इकामत बनेगा, लेकिन जब कभी 15 दिन 15 रातों से कम अगर क्याम होगा तो ये उनकी काम वाला जो शहर है जहाँ ये जॉब करते हैं तो वहाँ उनको कसर करनी होगी। वो कसर करने का हुक्म भी उस वक्त है जिस जगह आप काम कर रहे हैं उस जगह में और आपके वतन असली के दरमियान फासला, दोनों शहरों की हदूद का दरमियानी जो फासला है वो 92 किलोमीटर या उससे जायद मुसाफत रखता हो।
ठीक है, इस मसले को और इस तरह के मजीद जो मसाइल हैं इनको समझने और मजीद याद करने जानने के लिए उम्मीद है सुन्नत दामत बरकातुहुम आलिया का रिसाला मुसाफिर की नमाज, जो कि आपकी किताब नमाज के अहकाम के अंदर अल्हम्दुलिल्लाह मौजूद है, इसको पढ़िए। ये इंग्लिश में भी है और भी बहुत सारी जबानों में इसकी ट्रांसलेशन मौजूद है, इंशाल्लाह इसका बहुत ज्यादा फायदा हासिल होगा। एक और कॉल सिलसिले में शामिल करते हैं।
मुफ्ती साहब की बारगाह में अर्ज ये है कि हुदहुद परिंदे का खाना कैसा है?
हुदहुद का तज़किरा तो सुना है लेकिन खाने का क्या हुक्म है?
हुदहुद ये हलाल परिंदों में से है।
ठीक है,
तो जिस तरह ये कबूतर है, चिड़िया है, मैना है, बुलबुल, इस तरह तो एक परिंदा ये हुदहुद ही है और ये हलाल परिंदों में से है, तो इसको ज़बह शरी करके इसका गोश्त खाना जाए।
नहीं, नजर आता हो, मिलता हो, आमतौर पे
اب یہ کہ سرچ کریں گے تو مل جائے گا. عام طور پہ علاقوں میں یہ نایاب پرندوں میں سے ہے, عام طور پہ نظر کم
ہوتا ہے, مخصوص ممالک میں عام ہوتا ہو کئی جگہوں پر, یہ بھی ممکن ہے. جی ایک اور کال چلائیے.
میرا مفتی صاحب سے یہ سوال عرض ہے کہ اگر کوئی غیر محرم مرد وفات پا جائے تو کوئی غیر عورت اس مرد کا چہرہ دیکھ سکتی ہے یا نہیں؟
جی حضرت,
کسی غیر محرم شخص کے انتقال کے بعد اس کے چہرے کو اجنبی عورت وہ دیکھ سکتی ہے, جائز ہے.
ٹھیک ہے,
اس میں حرج نہیں ہے.
ٹھیک ہے جی, ایک اور کال چلائیے.
میرا تو اب یہ ہے کہ کیا پرفیوم جو الکوہل والا ہے وہ شریعت میں اس کی اجازت ہے؟
یہ الکوہل
الکوہل آمیز جو پرفیوم اور عطر ہوتے ہیں تو ان کو لگانا جائز ہے, اور لگا کر اگر کوئی نماز پڑھتا ہے تو یہ بھی جائز ہے. البتہ بعض یعنی اس میں علماء کا اختلاف ہے, کچھ علماء کی رائے یہ ہے کہ یہ الکوہل والے جو پرفیوم ہیں ان کی اجازت وہ نہیں دیتے, تو احتیاط کا تقاضا یہ ہے کہ اختلاف علماء کی رعایت کرتے ہوئے اس طرح کے پرفیوم سے اگر کوئی اجتناب کرتا ہے تو یہ اچھی بات ہے, لیکن اگر کوئی لگاتا ہے اور نماز پڑھتا ہے تو دار الافتاء اہل سنت کا فتویٰ یہ ہے کہ اس کا لگانا بھی جائز ہے, اور اگر نماز پڑھی ہے تو نماز بھی ہو جائے گی.
ٹھیک ہے جی, اگر کوئی لگاتا ہے تو جواز ہے لیکن بچنا بہتر ہے. علماء کے
اختلاف کی رعایت کرتے ہیں.
ٹھیک ہے جی, ایک اور کال چلائیے.
میرا مفتی صاحب سے یہ سوال ہے کہ کیا سید زادی کا نکاح غیر سید سے جائے گا یا نہیں جائے گا؟
جی ہاں,
اگر سید زادی راضی ہیں, ان کے ولی, ان کے والد, سرپرست وہ بھی راضی ہیں, ان کو پتا ہے کہ جو شخص نکاح کا پیغام لایا ہے وہ سید بھی نہیں ہے, یعنی دھوکہ بھی ان کو نہیں دیا جا رہا. بسا اوقات وہ سید ہونا شو کر دیتے ہیں, ہوتے غیر سید ہیں اور نکاح کے بعد بھی یہ راز فاش ہوتا ہے, تو ایسا نہ ہو. غیر سید ہونا لڑکی کو بھی معلوم ہو, اس کے ولی سرپرست کو بھی معلوم ہو, اور ولی سرپرست اپنی خوشی رضا مندی سے غیر سید لڑکے سے اگر نکاح کرتا ہے اپنی بیٹی کا تو نکاح ہو جائے گا.
یعنی مطلقاً منع نہیں ہے.
مطلقاً منع نہیں ہے,
جو مطلقاً کہہ کر, مجھے ایک طلاق کا پتہ ہے کہ وہ نکاح ہوا تھا اور والدین نے کیا تھا رضا مندی سے, لیکن بس وہ مطلقاً مسئلہ پتا تھا کہ نکاح نہیں ہو سکتا تو طلاق کروا دی گئی.
ایسا نہیں ہے. لڑکی بھی راضی ہے اور اس کے والدین بھی راضی ہیں, اور لڑکے کا غیر سید ہونا بھی ان کو پتا ہے.
ٹھیک ہے, تبھی
تو اس میں کوئی حرج نہیں, نکاح ہو سکتا ہے.
ٹھیک ہے جی. اچھا کچھ میسیجز بھی شامل کرتے ہیں. سوال یہ ہے کہ کنیت کیا ہے, اور یہ بھی بتا دیجئے کہ اس کی کیا فضیلت ہے. کنیت کا لفظ بولا جاتا ہے, رکھی جاتی ہے, کیا ہوتی ہے
کنیت؟ یعنی کسی شخص کے اپنے نام سے پہلے, نام کے علاوہ بھی لوگوں سے کے لیے وہ پکارنے کے لیے کوئی لفظ وہ بناتا ہے, استعمال کرتا ہے. جیسے امیر اہل سنت دامت برکات ملالیہ کا جو نام ہے
محمد الیاس,
یہ آپ کا نام ہے, لیکن آپ نے ایک کنیت اختیار کی ہے ابو بلال. تو یہ جو ابو بلال ہے, یہ لفظ ابو اور اپنے آگے کسی بیٹے کا یا بیٹا نہ بھی ہو, تو اس طرح کے ابو یا کا لفظ شروع میں ہو, تو بعض اسلامی بہنیں بھی اپنی کنیتیں رکھتی ہیں, تو وہ اپنے بیٹے کا نام لے کر وہ لگاتے ہیں,
بلال
ہو گیا, تو یہ بلال بھی کنیت ہے. تو ابو یا اس طرح کے الفاظ شروع میں اور اس کے بعد کوئی لفظ لگا دیا جائے تو اس کو کنیت کہتے ہیں, اور نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی یہ سنت مبارکہ ہے. صحابہ کرام علیہ رضوان بھی اس کنیت کو استعمال کرتے تھے. رہا یہ کہ کنیت کی کوئی خاص فضیلت, تو ایسی کوئی فضیلت تو معلوم نہیں ہے. البتہ یہ کہ ادائے مصطفیٰ کو ادا کرنے کی نیت اگر کوئی مسلمان رکھے, کہ حضور صلی اللہ تعالیٰ علیہ وسلم نے بھی کنیت استعمال فرمائی ہے, تو ابو القاسم یہ سرکار دو عالم صلی اللہ علیہ وسلم کی کنیت ہے, تو اس طرح میں بھی ایک کنیت استعمال کرتا ہوں تاکہ سنت مصطفیٰ پر عمل ہو جائے, اس ادائے مصطفیٰ کو میں بھی اپنا لوں, تو یہ اچھی بات ہے. اسلامی بہنوں کو بھی کنیت رکھنا چاہیے, لیکن خاص کنیت کی کیا فضیلت ہے تو یہ فضیلت معلوم نہیں ہے.
کیا کنیت ہے؟
میری کنیت ہے ابو الحسن.
ابو الحسن آپ کے صاحبزادے کا
بیٹے
نام
کا نام ہے،
یہ ضروری ہے کہ اولاد ہی کے نام پر؟
یہ ضروری نہیں ہے کہ اولاد ہی کے نام پہ کنیت ہو، اس کی واضح دلیل حضرت مولا علی کرم اللہ تعالی وجہ الکریم کی جو کنیت ہے، ایک کنیت آپ کی ابو الحسن ہی ہے.
اچھا ماشاءاللہ،
حسن
آپ کے صاحبزادے
امام حسن رضی اللہ تعالیٰ عنہ کی نسبت سے آپ ابو الحسن ہیں، اور ایک کنیت آپ کو بہت زیادہ پیاری تھی، وہ کنیت مشہور زمانہ ہے، ابو تراب.
ابو ہریرہ،
ابو ہریرہ والے. تو یہ کنیتیں ایسی ہیں کہ صحابہ کرام علیہ رضوان کو یہ کنیتیں جن کو سرکار صلی اللہ تعالیٰ علیہ وسلم کی طرف سے ملی ہیں، تو وہ اس کنیت پہ بڑے خوش ہوتے تھے. تو حضرت علی رضی اللہ تعالیٰ عنہ کو جب ابو تراب کہہ کے پکارا جاتا تھا تو آپ زیادہ خوش ہوتے
ماشاء اللہ.
حضرت ابو ہریرہ یہ صحابی رسول ہیں، ان کو یہ کنیت سرکار دو عالم صلی اللہ تعالیٰ علیہ وسلم کی طرف سے ملی، سوائے اہل علم اور ان میں بھی جو حدیث شریف سے زیادہ شغف رکھتے ہوں، ان کے علاوہ حضرت ابو ہریرہ کا اصلی نام شاید ہی کوئی جانتا ہے.
کم لوگوں کو معلوم،
بہت ہی کم لوگوں کو معلوم ہے، یہ اسی کنیت سے
مشہور ہیں. لوگ ان کا نام ہی تصور
وہ یہ سمجھتے ہیں کہ ابو ہریرہ یہ نام ہے، اور عام طور پہ بچوں کے نام بھی بعض ابو ہریرہ رکھ دیتے ہیں، حالانکہ یہ کنیت ہے، کنیت کے علاوہ
شاید ہے ابو ہریرہ نام،
بالکل رکھ سکتے
ہیں. تو یہ ارشاد فرمائیے، بالکل وقت چند سیکنڈ ہے، کہ نام تو ہمارے رکھے گئے، کنیتیں رکھی نہیں گئی شروع میں، ڈاکومنٹس میں آ گیا، تو کیا ہم ویسے ابھی رکھوا سکتے ہیں یا رکھ سکتے ہیں؟ ڈاکومنٹس میں نہ آئے
خود بھی کنیت رکھی جا سکتی ہے، کسی بزرگ سے کنیت کا مطالبہ کیا جاتا ہے، یہ بھی لیا جا سکتا.
سلسلے کا وقت ختم ہوا، اللہ تعالیٰ ہم سب کو عمل کی توفیق عطا فرمائے. آمین بجاہ النبی الامین، صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم.
نہ جانے مسائل دو علماء سے پوچھے، یہ حکم مبین ہم کو رب سے ملا ہے.